नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 17 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन एमाले सकारात्मक, देशको निकासका लागि बाधक नबन्ने,
देश र जनतालाई घाटा नहुने खालको विषयप्रति हामी आफ्नो स्वार्थका लागि लागेका छैनौं, त्यसले गर्दा हामी एकदमै सकारात्मक छौं।
वैशाख 31 गते एकै चरणमा चुनाव गर्न नागरिक समाजद्वारा निर्वाचन आयोगको ध्यान आकर्षण, शक्तिको दुरूपयोग गरी हुने चुनावको परिणाम स्वीकार्य नहुने,
पावरको ब्यालेन्सलाई चाहिँ प्रभावित गर्छु भन्ने नियत राखियो भने त्यो निर्वाचनलाई स्वीकार गर्नु चाहिँ जरुरी छैन।
चालू आर्थिक वर्षको पहिलो 9 महिनामा मूल्य वृद्धि 3.8% सीमित, आर्थिक वृद्धि दर झण्डै 7% हुने राष्ट्र बैंकको अनुमान।
टर्कीमा 9,000 भन्दा बढी प्रहरी अधिकारी निलम्बित, आतंकवादी संगठनमा आबद्ध भएको आरोप।
र नेपाली क्रिकेट खेलाड़ीको 15 महिनादेखि रोकिएको तलब दिइने आईसीसीको निर्णय।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन,
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर थालिसके बोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न, चुन ठुलो मौका हो विकासको ढोका खोल्न।
निर्वाचन आयोग।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक,
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागू हुनेछ। नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
तराईका जिल्लामा स्थानीय तहको संख्या बढ़ाउने विषयमा हिजो निकै कड़ा रूपमा प्रस्तुत भएको प्रमुख प्रतिपक्षी दल एमाले नरम भएको छ। दोस्रो चरणमा चुनाव हुने 1, 2, 5 र 7 नम्बर प्रदेशका तराई जिल्लामा स्थानीय तहको संख्या बढ़ाउने तयारी भइरहेको छ। सरकारले तराईका 11 जिल्लामा स्थानीय तहको संख्या थप्न सिफारिश गरेपछि 2 दिन संसद अवरूद्ध गरेर निर्णय फिर्ता गराए पनि अन्तत एमाले संख्या थप्ने विषयमा बाधक नबन्ने मनस्थितिमा पुगेको छ। प्रकाश ढकालको रिपोर्ट।
हिजो र अस्ति 2 दिन संसद अवरूद्ध गरेर तराईका जिल्लामा स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय विरूद्ध उभिएको प्रतिपक्षी एमाले चुनावको सुनिश्चितताका लागि संख्या थप्न सकारात्मक भएको हो। तराईका 11 जिल्लामा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्र फिर्ता लिने सहमति गरेर हिजो राति संसदको अवरोध खोल्न राजी भएको एमाले आज भने सर्वपक्षीय छलफलमा नरम रूपमा प्रस्तुत भएको छ। संख्या थप बारे छलफल गर्न गठित समितिका संयोजक एवं स्थानीय विकास मन्त्री कमल थापाले बोलाएको बैठकमा एमाले सबै प्रदेशमा एकै किसिमको मापदण्ड लागू हुनुपर्ने र मिलिसकेको विषयलाई फेरि बल्झाउन नहुने धारणा राखेको थियो। निर्वाचन आचार संहिता विपरीत र केही दलको स्वार्थका लागि संख्या थप्नै नहुने जिकिर गर्दै आएको एमाले अब संख्या थप्न सकारात्मक भएको हो त? एमाले नेता भानुभक्त ढकाल,
नीतिगत हिसाबमा प्रारम्भिक कुराकानी भयो आज। हामी त हर कुरामा सकारात्मक छौँ नि, हामी माथि बम हान्दा त हामी शान्तिपूर्ण सकारात्मक छौँ भने छलफलमा बोलाएको ठाउँमा नकारात्मक हुनुपर्ने कुरै छैन। फेरि राष्ट्रको निकासको निम्ति र संविधानले निर्दिष्ट गरेको बाटो देश र जनतालाई घाटा नहुने खालको विषयप्रति हामी आफ्नो स्वार्थका लागि लागेका छैनौं, त्यसले गर्दा हामी एकदमै सकारात्मक छौं।
एमालेसँग हिजो राति परिपत्र फिर्ता लिने सहमति भएको जानकारी पाएपछि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान आकर्षण गराएका थिए। मधेसी दलले फेरि आन्दोलनको बाटो रोज्ने र चुनाव भाँडिन सक्ने परिस्थितिलाई मूल्याङ्कन गर्दै एमाले संख्या थप्ने विषयमा लचक भएको हो। पार्टी मुख्यालय धुम्मराईमा आज भएको कार्यक्रममा अध्यक्ष ओलीले सरकारका अरू काम कारवाहीको चर्को आलोचना गरे पनि संख्या थपको विषयमा मौन रहनु भएको थियो। सरकारले 2 र 5 नम्बर प्रदेशका 11 जिल्लामा मात्र संख्या थप्ने तयारी गरे पनि मधेसी दलले तराईका 19 जिल्लामा स्थानीय तहको संख्या बढ़ाउन माग गरेका छन्। उनीहरूले तराईमा आधा जनसंख्याको बसोबास रहेकाले त्यही अनुपातमा स्थानीय तहको संख्या बनाउनु पर्ने आवाज उठाउँदै आएका छन्। आजको सर्वपक्षीय बैठकले संख्या थपका लागि मापदण्ड बनाउने निर्णय गरेको जानकारी दिनुहुन्छ राजपाका नेता लक्ष्मणलाल कर्ण।
आज के भयो भने सैद्धान्तिक रूपमा हामीले अहिले मापदण्ड यादी तयार गर्छौ र यो मिटिङ अहिले टाइम हामीसँग भएको कारणबाट सचिवालयलाई उप प्रधानमन्त्रीजीले अहिले निर्देशन गर्नुभयो तपाईँहरूले टेक्निकली एउटा मापदण्ड तयार गर्नुहोस् र त्यसपछि फेरि यसै किसिमबाट अलग अलग होला वा साथमा होला हामीले घनीभूत रूपबाट यसमा छलफल गरेर यो बढ़ाउने कुरालाई हामीले गर्छौं भन्ने कुराको टुङ्गो लाग्छ।
निर्वाचन आयोगले संख्या बढ़ाउने सरकारको प्रस्तावलाई स्वीकार गर्दै जति सके छिटो काम सम्पन्न गर्न आग्रह गर्दै आएको छ। चुनावमा सबै दलको सहभागिताका लागि सहमतिका आधारमा अघि बढ्नु राम्रो हो, तर आचार संहिता लागू भइसकेको र चुनावको मिति आउन छोटो समय मात्र बाँकी रहेको अवस्थामा चाँडो भन्दा चाँडो अन्यलता हटाउनुपर्छ।
यसअघि बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा आफूहरूको दल दर्ता र चुनाव चिन्ह पाउनुपर्ने विषयमा प्रधानमन्त्री दाहालको ध्यान आकर्षण गराएको राजपाका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो। बैठकमा एमालेसँग हिजो भएको भनिएको सहमतिबारे छलफल मागिएको र प्रधानमन्त्री दाहालले तराईमा स्थानीय तहको संख्या बढ़ाउनुपर्छ भन्नेमा सरकार र सत्तारूढ़ दल प्रतिबद्ध रहेको बताएको नेता महतोले दावी गर्नुभयो।
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि सबैजसो काम अन्तिम चरणमा पुगेको जनाएको छ। मतपत्र र मतदाता नामावली छपाएको काम सकिएको र चुनावको लागि चाहिने सामग्री जिल्ला जिल्लामा धमाधम पठाउन थालिएको आयोगले जानकारी दिएको छ। मतपेटिका, मसी, स्वस्तिक चिन्ह लगायत विदेशबाट ल्याउनुपर्ने सामग्री सबै आइसकेको र ती सामग्री दुर्गम जिल्लामा हेलिकप्टरबाट र नजिकका जिल्लामा गाड़ीबाट पठाउने क्रम चलिरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो।
परिचय पत्र पनि हामीले छापिसकेका छौं र मतपत्र पनि हामी छापिसकेको अवस्था छ। सबै जिल्लाको हामीले छापिसकेको छौं। त्यसकारण यी छापिसकेका मतपत्रहरू हामीले मतपत्र र परिचय पत्र सहित हामीले चाहिँ जिल्ला जिल्लामा पठाउने काम भइरहेकै छ। त्यो मतपेटिका लगायत मतपत्र लगायत नौनी मसी लगायतका अरू जति सामग्री छन् त्यो हामीले चाहिँ देशका चाहिँ 75 जिल्लामा हामीले पठाइरहेकै अवस्था छ र जिल्ला जिल्लामा हाम्रा साथीहरूले मतदान अधिकृतहरूको नामावली संकलन गरिसकेका छन्। उहाँहरूकोलाई नियुक्ति दिने, उहाँहरूलाई तालिम दिने र सम्बन्धित मतदान केन्द्रमा खटानुको लागि तयारी गर्ने काम चाहिँ जिल्ला जिल्लामा गरिराख्नु भएको छ।
निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा 49 संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ। आयोगमा निवेदन दिएका 65 संस्थामध्ये पर्यवेक्षण निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरेका 49 संस्थाका 49,947 जनालाई पर्यवेक्षण अनुमति दिएको आयोगले जनाएको छ। विगतमा भएका चुनावको पर्यवेक्षण गरी प्रतिवेदन बुझाएका 13 संस्थाले यसपटक अनुमति पाएका छन् भने 36 नयाँ संस्था छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले पनि चुनावको पर्यवेक्षण गर्ने भएको छ।
स्थानीय निकायको चुनावमा सेना परिचालन गर्ने मन्त्री परिषदको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ। वैशाख 31 गते हुने चुनाव स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजनामा व्यवस्था भए अनुसार संविधान बमोजिम राष्ट्रपतिबाट स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भक्तपुर र दोलखाका राजनीतिक दलले चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। वैशाख 31 गते हुने स्थानीय तहको चुनावसँग सम्बन्धित कुनै पनि गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने उनीहरूले प्रतिबद्धता जनाएका हुन्।
प्रमुख प्रतिपक्षी एमाले सहितका विपक्षी 9 दलले सरकारले ल्याएको दोस्रो संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी 9 दलको बैठकले सरकारले ल्याएको संशोधन प्रस्तावलाई जस्ताको त्यस्तै पारित हुन नदिने निर्णय गरेको हो। 9 दलले संशोधनको प्रस्तावका हरेक बुदामा आफ्नो तर्फबाट नयाँ संशोधन दर्ता गराउने निर्णय पनि गरेका छन्। मधेसी दललाई चुनावमा सहभागी गराउन सरकारले फास्ट ट्र्याकबाट संशोधन प्रस्ताव पारित गर्ने तयारी गरिरहेका छन्। यस्तै विपक्षी दलले स्थानीय चुनावमा सहकार्य गरेर जाने विषयमा पनि छलफल गरेका छन्। सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खोइ त नितेश, अहिलेसम्म आइपुगेको छैन, जहिले ढिलो आउँछ भने।
अनि मैले त 4 बजे बोलाएको, आउँदै होला नि त।
ए,
तिम्रो आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
जहिले सरी भनेर हुन्छ।
ओइ नितेश, तँलाई के को चटारो हो यो? उम्मेद्वार नै भए जस्तो भ्याइ नभ्याइ छ।
त्यही त भन्या होइन है नितेश, त नेता नै बन्छस् कि के हो यसपालि?
हेर्न बोलेको, बल्ल बल्ल 20 वर्षमा स्थानीय निकायको चुनाव हुन लागिरह, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरह नि गाउँतिर यसो हिँडिरहेको नि।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, हामीले के गर्ने हो र? किन लिनु पर्यो चिन्ता?
यो त जिम्मेवारीपूर्ण कुरै भएन नि साथी। स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि, कस्तो कुरा गरे बिन्ता तिमीले? यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि, युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? तिमी नै भन त, यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने जाने बुझेको कुरा, स्थानीय तहमा हामीले उम्मेद्वारलाई जिताउनलाई अलिक सहयोग गर्नु परेन, यही त हो नि मौका। बल्ल बल्ल 20 वर्षपछि चुनाव बोल्ला छ, मौका चुक्यो भने त पछुताउनु पर्छ साथी हो।
स्थानीय विकास र समृद्धिका लागि स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। मतदाता परिचय पत्र निर्वाचन भन्दा अगावै आफ्नो मतदान केन्द्रमा मतदानका लागि खटिएका कर्मचारीहरूले वितरण गर्ने व्यवस्था छ। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तराईका जिल्लामा स्थानीय तहको संख्या बढ़ाउन एमाले सकारात्मक, चुनावका लागि सबैजसो काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। स्थानीय तहको चुनावमा भोट हाल्न जम्मा 17 दिन बाँकी रहँदा स्थानीय तहको संख्या र संविधान संशोधनका अरू विषयमा दलहरूबीचको विवाद साम्य हुन सकेको छैन। वैशाख 31 गते एकै चरणमा देशैभरि चुनाव हुने भयो भनेर हौसिएका मतदाता जेठ 31 गते दोस्रो चरणको चुनाव हुने, तराईमा स्थानीय तह बढ़ने लगायतका विषयले अलमलमा परेका छन्। पहिलो चरणको चुनावको नतिजा घोषणापछि एक महिनाको अन्तरमा दोस्रो चरणमा अर्को चुनाव गर्दा मतदाता प्रभावित हुने भन्दै आज पूर्व प्रमुख निर्वाचन आयुक्तहरू, संविधानविद र नागरिक समाजका अगुवाले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई भेटेर राजनैतिक दलहरूको पछि नलागी एकै चरणमा चुनाव गर्न ध्यान आकर्षण गराए। यति मात्र होइन, उनीहरूले अहिले भइरहेका गतिविधिले चुनावै नहुने संकेत देखिएकोले निर्वाचन आयोग चनाखो हुनुपर्ने सुझाव पनि दिए। अर्जुन पोखरेलको रिपोर्ट।
हाँसो मजाक गर्दै आयोगको कोठाभित्र छलफलमा बसेका वर्तमान र पूर्व प्रमुख निर्वाचन आयुक्त, संविधानविद र नागरिक समाजका अगुवाबीच चुनावको विषयमा भने निकै गम्भीर कुरा भयो। गाउँ गाउँमा निर्वाचन कार्यालय खोलेर अधिकृत खटाएको र हजारौं कामदार खटाएर चुनावका लागि चाहिने सामान जिल्ला जिल्ला पठाउन थालेको अवस्थामा दुई चरणमा चुनाव गर्ने र स्थानीय तहको संख्या बढ़ाउने कुराले चुनाव नहुने संकेत मिलेको भन्दै उनीहरूले दलहरूले जे भन्यो त्यही नमान्न आयोगलाई सुझाव पनि दिए। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, सूर्यप्रसाद श्रेष्ठ, संविधानविद विपिन अधिकारी र निलाम्बर आचार्य, स्थानीय सुशासनविद श्याम भुर्तेल लगायतले निर्वाचन आयुक्तलाई भेटेर चुनावको अन्तिम तयारी भइरहेका बेला फेरि स्थानीय तहको संख्या थप्ने र भूगोललाई यताउति बनाउँदा मतदाता अन्यलमा पर्ने कुरामा सचेत गराए। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती,
मतपत्र छापिसकेपछि र मतदान केन्द्रमा कर्मचारी पठाउने बेलामा चाहिँ अनि तपाईँले चाहिँ राति सुत्दाखेरि एउटा निर्वाचन क्षेत्रमा, भोलिपल्ट उठ्दाखेरि चाहिँ अर्को निर्वाचन क्षेत्रमा, अनि त्यो मतदाताले म कहाँ छु भन्ने कुरा थाहा नपाइकन चाहिँ अर्को ठाउँमा पुर्याइदिने काम चाहिँ र निर्वाचनलाई चाहिँ प्रभाव पर्ने किसिमबाट चाहिँ मतदातालाई चाहिँ सुविधाहरू चाहिँ दिने भन्ने जुन कुराहरू भएको छ त्यो चाहिँ हुन सक्दैन भन्ने नै हाम्रो धारणा हो।
पहिलो चरणमा भएको चुनावको तत्कालै मतगणना गरेर एक महिनापछि अर्को चरणको चुनाव गर्दा मतदाताहरू प्रभावित हुने भएकोले एकै चरणमा चुनाव हुनुपर्ने पूर्व प्रमुख निर्वाचन आयुक्त र नागरिक समाजका अगुवाहरूको जोड़ छ। राजनीतिक जटिलताको कारण पहिलो चरणको चुनाव भएको बढ़ीमा हप्ता दिनभित्र दोस्रो चरणको चुनाव गर्नुपर्ने, नत्र निर्वाचनको आचार संहिता विपरीत हुने र निष्पक्ष निर्वाचनको सिद्धान्तमै धक्का लाग्ने उनीहरूको भनाई छ। आफूले पाएको अधिकारमा निर्वाचन आयोगले अडान राख्न सक्नुपर्ने र निर्वाचन आचार संहिता कुनै दलको रोजाईको विषय नभई बाध्यकारी नियम भएकोले कड़ा रूपमा प्रस्तुत हुन पनि उनीहरूले प्रमुख निर्वाचन आयुक्तलाई आग्रह गरे। अहिले देखिएका क्रियाकलापले चुनावी परिणाम स्वीकार्न नसकिने अवस्था पनि आउन सक्ने बताउनुहुन्छ संविधानविद विपिन अधिकारी।
वैशाख 31 गते जुन घोषित निर्वाचन छ एकै चरणमा या कानूनको प्रक्रिया पुर्याएर जहाँ जहाँ हुन सक्दैन त्यहाँ अर्को दिन, तेस्रो दिन, चौथो दिन, तर यति पनि लामो हुनु भएन कि अहिले चाहिँ यो संविधान संशोधनका कुरादेखि लिएर बजेट घोषणा गर्ने कुराहरू पनि पछिल्लो निर्वाचनभन्दा अघि गर्दछु र पावरको ब्यालेन्सलाई चाहिँ प्रभावित गर्छु भन्ने नियत राखियो भने त्यो निर्वाचनलाई स्वीकार गर्नु चाहिँ जरुरी छैन।
पूर्व प्रमुख निर्वाचन आयुक्त तथा संविधानविदहरूले भने झैं भोट हाल्ने दिन गनेर बसेका मतदाता दलहरूको झगडाका कारण अझै पनि आफू कुन गाउँपालिका या नगरपालिकामा परिने हो भन्ने चिन्तामा छन्। चुनाव आउनै लागेका बेला यस्तो अन्यल बढ्नु निराश लाग्दो कुरा हो। चुनावको विषयमा देखिएको अन्यल हटाएर मतदातालाई आशावादी बनाउन ढिला भइसकेको छ।
चालू आर्थिक वर्षको पहिलो नौ महिनामा मूल्य वृद्धि 3.8% सीमित भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 2073-74 पहिलो नौ महिनाको आर्थिक प्रतिवेदन आज सार्वजनिक गर्दै पहिलो नौ महिनामा मुद्रास्फीति 3.8% सीमित रहेको जनाएको हो। आर्थिक सूचकांकहरू सकारात्मक भएपछि आर्थिक वर्षको अन्त्यसम्ममा मुद्रास्फीति 7.5% भन्दा कम हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। दुई दिन अघि तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणलाई आधार मान्दै राष्ट्र बैंकले आर्थिक वृद्धि दर भने झण्डै 7% हुने अनुमान गरेको छ। आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै गवर्नर नेपालले 2074 वैशाखसम्म नेपालको राजस्व परिचालन 41.8% बढ़ेर 4,26,52,00,00,000 रूपियाँ पुगेको बताउनुभयो। त्यस्तै चालू खर्च 45.7% र पूँजीगत खर्च 122% वृद्धि भएको छ।
संसदको सार्वजनिक लेखा समितिले कर फरछुट आयोगको नाममा दिइएको कर छुट सम्बन्धी छानबिन गर्ने भएको छ। समितिको आजको बैठकले आयोगको नाममा दिइएको कर छुट सम्बन्धी विवरण उपलब्ध गराउन अर्थ मन्त्रालय, राजस्व विभाग र तत्कालीन कर फरछुट आयोगका पदाधिकारीलाई निर्देशन दिएको समितिका सभापति डीआर उपाध्यायले जानकारी दिनुभयो। आयोग गठन गरेर राज्यलाई प्राप्त हुने राजस्व हिनामिना गरिएको र केही व्यक्तिलाई मात्रै फाइदा पुर्याउनेतर्फ लागिएको समितिको ठहर छ। यस्तै समितिले सरकारले कर छुटका लागि आयोगलाई दिएको कार्यादेश र त्यसले गरेका काम कार्यवाहीको प्रतिवेदन सहितको विस्तृत विवरण दुई हप्ताभित्र उपलब्ध गराउन समेत निर्देशन दिएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईं अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ,
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-59-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-1-000-19।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, रोजगारीको प्रलोभन देखाई महिलालाई भारत हुँदै ओमान लग्ने गिरोह पक्राउ परेको छ। भारतको नयाँ दिल्ली हुँदै ओमान पुर्याउने कार्यमा संलग्न सिन्धुपाल्चोकका सरोज भनिने तोक बहादुर तामाङ र निमा तामाङ तथा झापाका मेदेनी प्रसाद प्रसाईलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो।
काठमाडौँमा करेन्ट लागेर दुईजनाको ज्यान बिहान गएको छ। चन्द्रगिरी नगरपालिका ढुङ्गे अड्डाको बल्खु खोलाको पुल बनाउने स्थानको माटो परीक्षण गर्ने क्रममा करेन्ट लागेर मुगु नागरपुरका नरजङ शाही र नारायण राउतको ज्यान गएको प्रहरीले जनाएको छ।
रूपन्देहीको सुदोदन गाउँपालिकामा रहेको टाइगर ब्रुअरी इण्डस्ट्रीजमा आग लागि हुँदा 1 करोड़ बराबरको क्षति भएको छ। जेनरेटर चलाएको बेला बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ।
विद्यार्थी भर्ना गर्दा चरको शुल्क असुलेको भन्दै संयुक्त विद्यार्थी संगठनले आज देशभरका निजी तथा आवासीय विद्यालय संगठन प्याप्सन र नेपाल निजी तथा आवासीय विद्यालय संगठन एन प्याप्सनको कार्यालयमा तालाबन्दी गरेका छन्। यसैबीच संयुक्त विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम पनि घोषणा गरेका छन्।
उदयपुरको त्रियुगा नगरपालिकामा दर्ता बिना सञ्चालनमा रहेको पार्वती प्याथोलोजी क्लिनिकमा सिलबन्दी गरिएको छ। जिल्ला अस्पताल उदयपुरको गेटमै अवैध रूपमा सञ्चालन भइरहेको क्लिनिकमा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधि सहितको अनुगमन टोलीले सिलबन्दी गरेको हो।
नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले गरेको रक्तदान कार्यक्रममा 17 जनाले रक्तदान गरेका छन्। कम्युनिकेशन कर्नर स्थापनाको 19 वार्षिकोत्सव तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उज्यालो घर जावला खेलमा रक्तदान कार्यक्रम गरिएको हो। उज्यालो रेडियो नेटवर्कको संचालक संस्था कम्युनिकेशन कर्नरले आगामी वैशाख 16 गते आफ्नो 19 वार्षिकोत्सव मनाउँदैछ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट 2 पोथी 12 सिंगे चितवन राष्ट्रिय निकुञ्ज सारिएको छ। वंश संरक्षण र विस्तारका लागि निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत पदमपुर ब्लकमा 2 12 सिंगे छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कणेलले जानकारी दिनुभयो।
नेपाल टेलिकमले धादिङको उत्तरी भेगका लापा र तिप्लिङमा बीटीएस स्थापना गरी मोबाइल सेवा सञ्चालन गरेको छ। लापा र तिप्लिङमा स्थापित बीटीएसबाट झण्डै 5,000 परिवार लाभान्वित भएका छन्। ती ठाउँमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा उपलब्ध थिएन।
मेरो पनि भन्नु छ।
सुरुमा सुनौ संखुवा सभाका विष्णु भण्डारीले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार।
सबै दलका चुनावी घोषणा पत्र हेर्दा देश र जनतालाई उन्नति प्रगतितर्फ लाने कुरालाई नै जोड दिएको पाइन्छ। चुनावको बेला जनताहरूलाई घोषणा पत्र पाडिन्छ, सभा सम्मेलनमा यसको व्याख्या गरिन्छ, तर चुनावपछि नेताहरूले घोषणा पत्रमा गरिएका प्रतिबद्धता सबै बिर्सन्छन्। बहुदलीय व्यवस्था आएदेखि अहिलेसम्म सबैका घोषणा पत्रमा स्वरोजगार, गरिबी निवारण आदि कुराहरू दोहोरिरहेका छन्। के चुनाव जित्नका लागि मात्र घोषणा पत्र हो?
राष्ट्रिय जनता पार्टी नेपालका नेताले स्थानीय चुनाव अब कार्तिकमा मात्रै हुन्छ भनेको खबर उज्यालो अनलाइनमा पढेर पर्वते भूषाल कान्छो लेख्नुहुन्छ। अब त पुष्टि भयो होला नि, राजपाका नेताहरू अरू पार्टीसँग सहकार्य गरेर चुनावमा आउन चाहँदैनन् भन्ने कुरा। उनीहरूकै भरमा पर्ने हो भने कार्तिकमा पनि चुनाव हुँदैन।
दलहरू बीचको विवादका कारण चुनाव बारे अन्यल भएको भन्दै सुजन तिवारीले ट्वीट गर्नुभएको छ। नागरिक कहिलेसम्म अन्यलमा बस्नुपर्ने हो? कसैले के भनेका छन्, कसैले के, यस्तो तालले देशमा विकास चाहिँ कहिले हुन्छ?
अनि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्तिसँग मिल्नु भनेको मकै भटमास मिसाए जस्तो नहुने भन्दै राजपासँग सहकार्य गर्छौं भनेकोमा दानबहादुर भुजेल फेसबुकमा टिप्पणी गर्नुहुन्छ, सहकार्य गर्नु त राम्रो कुरा नै हो नि, तर तपाईँहरूको राजनीति कसलाई पो थाहा छैन र कतिन्जेल हो यो सहकार्यको शब्द सुन्न पाउने? आफ्नो स्वार्थ पूरा भएपछि सहकार्य त तोडिहाल्छ नि।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशको खबर। टर्कीमा आतंकवादी संगठनमा आबद्ध भएको आरोपमा 9,100 प्रहरी अधिकारी निलम्बित भएका छन्। फेतुल्लाहसी आतंककारी संगठनसँग आबद्ध भएको आशंकामा उनीहरूलाई निलम्बन गरिएको त्यहाँको सरकारी संचार संस्थालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बिहानैदेखि टर्की प्रहरीले देशभरि गरेको कार्यवाहीका क्रममा संगठनका 1,000 भन्दा बढ़ी सदस्य पक्राउ परेका टर्कीको गृह मन्त्रालयले जनाएको छ। सन् 2016 जुलाई 15 राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्ने उद्देश्यका साथ कुको प्रयास भएपछि टर्की सरकारले कार्यवाही अभियान तीव्र बनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यान निलम्बन भएसँगै 15 महिनादेखि रोकिएको खेलाड़ीको तलब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले उपलब्ध गराउने निर्णय गरेको छ। आईसीसीको बोर्ड बैठकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ीको 15 महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो। नेपालको क्रिकेट गतिविधि सञ्चालन गर्न गठित आईसीसी डेभलपमेन्ट कमिटिले राखेको प्रस्ताव बोर्ड बैठकले पारित गरेको हो। साथै आईसीसीको बोर्ड बैठकले क्यानमाथि लागेको प्रतिबन्ध फुकुवा सेवा गर्न भइरहेको पहलको स्वागत पनि गरेको छ। क्यानमा राजनैतिक र सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले गएको वर्ष वैशाखमा क्यानलाई निलम्बन गरेको थियो।
वीरगंजमा भइरहेको पहिलो विशाल मेमोरियल गोल्ड कप फुटबलको उपाधिका लागि काठमाडौँको संकटा क्लब र विभागीय टोली नेपाल आर्मी खेल्ने भएका छन्। आज दोस्रो सेमिफाइनलमा नव जनजागृति युवा क्लबलाई 3-0 पराजित गर्दै आर्मीले फाइनलमा संकटासँगको भेट पक्का गरेको हो। आर्मीलाई जिताउन कप्तान भरत खवासले 2 गोल गरे भने जर्ज प्रिन्स कार्कीले 1 गोल गरे। फाइनल खेल पर्सि शनिबार हुनेछ।
र आईपीएल क्रिकेटमा अहिले गुजरात लायन्स र रोयल च्यालेन्जर्स बेंगलोर खेलिरहेका छन्। टस हारेर पहिले ब्याटिङ थालेको बेंगलोरले ताजा स्थितिमा 2 ओभर 5 बलको खेल सकिँदा 13 रन बनाएको छ। 5 अंकसहित बेंगलोर 6 स्थानमा छ भने 4 अंकसहित गुजरात पुछारमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तराईका जिल्लामा स्थानीय तहको संख्या बढ़ाउन एमाले सकारात्मक, देशको निकासका लागि बाधक नबन्ने।
वैशाख 31 गते एकै चरणमा चुनाव गर्न नागरिक समाजद्वारा निर्वाचन आयोगको ध्यान आकर्षण। शक्तिको दुरूपयोग गरी हुने चुनावको परिणाम स्वीकार्य नहुने।
चालू आर्थिक वर्षको पहिलो 9 महिनामा मूल्य वृद्धि दर 3.8% सीमित। आर्थिक वृद्धि दर झण्डै 7% हुने राष्ट्र बैंकको अनुमान।
टर्कीमा 9,000 भन्दा बढ़ी प्रहरी अधिकारी निलम्बित, आतंकवादी संगठनमा आबद्ध भएको आरोप।
र नेपाली क्रिकेट खेलाड़ीको 15 महिनादेखि रोकिएको तलब दिने आईसीसीको निर्णय।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।